एउटै जीवन चाँडै बिति जानेछ, ख्रिस्टको निम्ति जे गरिन्छ त्यो सदा रहनेछ। यो भनाइ चार्ल्स थोमस स्टडको हो, जसले आफ्नो धनाढ्य पिताको सम्पत्तिको लालच नगरी आफ्नो करियर त्यागी सुसमाचारको खातिर चाइनामा 15 वर्ष र भारतमा 6 वर्ष र बाँकी जीवन अफ्रिकामा बिताउनु भयो। चार्ल्स थोमस स्टड 18 शताब्दीका एक प्रभुका जन। सो उहाँ चाइनामा मिसनरी जाने क्रममा उहाँले यसरी भन्नुभयो, कोही मानिस चर्चको आसपासमा बस्न चाहन्छन् तर म चाहिँ भने नरकको आसपासमा मानिसहरूलाई उद्धार गर्ने एउटा पसल सञ्चालन गर्न चाहन्छु। चार्ल्सले आफ्नो सम्पूर्ण जीवन ख्रिस्टको सेवामा बिताउनु भयो, कारण चार्ल्सले ख्रिस्टलाई अति प्रेम गर्नुभएको थियो। उहाँले ख्रिस्टलाई नै सबैभन्दा बढी महत्त्व उठानुभयो। ख्रिस्ट नै उहाँको धन, ख्रिस्ट नै उहाँको मन, ख्रिस्ट नै उहाँको सफतोक हुनुहुन्थ्यो। अनि वास्तवमा ख्रिस्टलाई प्रेम गर्नेले मात्र आफैलाई ख्रिस्टको महिमाको निम्ति यसरी समर्पण गर्न सक्छ, तर रुपियाँ पैसालाई प्रेम गर्ने मानिसले यसो गर्न सक्दैन। संसारको निम्ति जिउने मानिसले ख्रिस्टको निम्ति यसरी बलिदान स्वरूप जीवन जिउन सक्दैन, जुन चार्ल्स थोमस स्टडले गर्नुभयो। त्यस्तै एकजना व्यक्ति आज हामी आजको वचन खण्डमा पाउँदछौँ, एकजना व्यक्ति जसले आफ्नो जीवन ख्रिस्टको निम्ति सुम्पनु भयो र त्यो व्यक्तिसँग अर्को व्यक्तिको तुलना गरिएको छ जसले आफ्नो निम्ति ख्रिस्टलाई त्याग्नुभयो, आफ्नो संसारको निम्ति जिउनको निम्ति पैसाको खातिर ख्रिस्टलाई त्याग्नुभयो। मर्कुस 14 अध्यायबाट हामी हेर्नेछौँ। कृपया आफ्नो बाइबलमा मर्कुस 14 अध्याय पल्टाउनु हुन म अनुरोध गर्दछु। तपाईँ यस चर्चमा पहिलोचोटि हुनुहुन्छ भने हामी सदैव मर्कुसको पुस्तकबाट वचन हेरिरहेका छौँ श्रृङ्खलाबद्ध रूपमा, 1 वर्षभन्दा बेसी भइसक्यो र हामी 14 अध्यायमा आइसकेका छौँ र यो वर्षको अन्तसम्म हामी मर्कुस सकेर अर्को नयाँ फेरि वचनको श्रृङ्खला थाल्ने योजनामा छौँ। तपाईँसँग बाइबल छ भने कृपया मर्कुस 14 अध्याय पठाउनु, छैन भने हामीसँग केही बाइबलहरू उपलब्ध छ, पछाडिपट्टि तपाईँले आफ्नो प्रयोजनको निम्ति लिन सक्नुहुन्छ। 14 अध्यायको हामी 1-11 पदसम्म हेर्नेछौँ। तपाईँहरूले आफ्नो बाइबलमा हेर्नुहोस् कृपया, जसै म पढ्दछु। यसको 2 दिनपछि निस्तार र अखिमिरी रोटीको चाड थियो। मुख्य पुजारीहरू र शास्त्रीहरू उहाँलाई कसरी छलद्वारा पक्रेर मारौँ भन्ने दाउमा थिए, किनभने तिनीहरूले भनेका थिए चाँडको बेलामा होइन, नत्र त मानिसहरूमा हुलदङ्गा मचिएला। उहाँ बेथानियामा सिमोन कुष्ठरोगीको घरमा खाना बस्नुहुँदा एउटी स्त्री विशुद्ध जटामसीको बहुमूल्य अत्तर सिंहमर्मरको सिसीमा लिएर आई र त्यो सिसी फुटाएर त्यो सुगन्धित जटामसीको अत्तर उहाँको शिरमा खन्याए। तर कोही कोहीले रिस गरेर आपसमा भन्न लागे, यो सुगन्धित अत्तर किन यसरी नोक्सानी गरेको, किनकि यो अत्तर 300 चाँदीका सिक्काभन्दा बढीमा बिक्री गरेर गरिबहरूलाई त्यो पैसा दिन सकिन्थ्यो। अनि तिनीहरूले त्यस स्त्रीलाई झपारे, तर यसले भन्नुभयो, छोडिदेऊ, किन ती मेरो यिनलाई सताउँछौ, यिनले म प्रति असल काम गरेकी छे, किनभने गरिबहरू त तिमीहरूसँग सधैँ हुन्छन् र इच्छा लागेको कुनै पनि समय तिमीहरू तिनीहरूको भलाइ गर्न सक्छौ, तर म त सधैँ तिमीहरूको साथमा हुँदिन। यस स्त्रीले जे गर्न सक्थे त्यही गरेकी छे, यिनले मेरो शरीरको दफनको निम्ति आफै अघिबाटै सुगन्धित अत्तर घसेर तयार पारेकी छे। साँच्चै म तिमीहरूलाई भन्दछु, सारा संसारमा जहाँ जहाँ यो सुसमाचार प्रचार गरिन्छ यस स्त्रीले जे गरेकी छे यिनको सम्झनाको लागि यो कार्यको वर्णन गरिनेछ। तब 12 चेलाहरूमध्ये एकजना यहुदा इस्करियोत चाहिँ येशूलाई तिनीहरूका हातमा पक्राइदिनको निम्ति मुख्य पुजारीहरू कहाँ गयो। तिनीहरू यो सुनेर खुसी भए र त्यसलाई पैसा दिने कबुल गरे, अनि उहाँलाई कसरी पक्राउ भनी त्यसले अनुकूल मौका खोज्न लाग्यो। मर्कुसले आफ्नो फेरि पनि सामग्रीलाई फरक ढङ्गले मिलाएर राख्नुभएको छ, जसलाई हामी मर्कुसको स्यान्डविच टेक्निक भन्छौँ। तपाईँलाई मैले एउटा आलु पराठाको बर्गरको उदाहरण पहिले दिइसकेको छु, यहाँ मर्कुसले फेरि पनि आज पनि यो वचनको खण्ड 14 अध्यायको 1-11 पदलाई यसरी राखेको छ कि 14 अध्यायको 1 र 2 पद र 10 र 11 पद एउटै सुनिन जाँदछ। 1 र 2 पदमा यीशुलाई मार्ने षड्यन्त्र भइरहेको छ भने 10 र 11 पदमा यीशुलाई मार्ने षड्यन्त्र नै भइरहेको छ भने यो दुईटा षड्यन्त्रहरूको बिचमा चाहिँ स्त्रीको बारेमा एउटा कथा छ। र यो छेउछेको कुरा बुझ्नलाई हामीले बीचको कुरा जहिले पनि बुझ्नुपर्ने हुन्छ. जब बीचको कुरा बुझ्छौँ र यसले चाहिँ एक र दुई पद, दस र एघार पद बुझ्नलाई हामीलाई मद्दत गर्दछ. र हामी के गर्छौँ आजको वचन भन्दाखेरि चौध अध्यायको एक र दुई पद र दस र एघार पदलाई हामी एक ठाउँ जोडेर हेर्छौँ र तिनदेखि नौ पदलाई एक ठाउँ राखेर हामी हेर्छौँ. र चौध अध्यायको एकदेखि दुई पद, दसदेखि एघार पदमा हामी यही कुरा सिक्न सक्छौँ जुन आजको वचनको पहिलो बुदा हुनेछ. रुपियाँ पैसालाई प्रेम गर्नेले अन्तत आफ्नो विश्वासको जहाज डुबाउँछ. र तिन पददेखि नौ पदबाट हामी यही सिक्छौँ कि ख्रिस्टलाई प्रेम गर्नेले आफैलाई ख्रिस्टको महिमाको निम्ति समर्पण गर्छ. सो वर्स 1 and 2 and 10 and 11 इज अबाउट दोज हु लभ मनी विल इभेन्चुअली सफर अ शिपरेक अफ देयर फेथ. एन्ड वर्सेस 3 to 9 एन्ड दोज हु लभ क्राइस्ट विल डिभोट देमसेल्भ्स फर क्राइस्ट ग्लोरी. पहिलो बुदाबाट सुरु गरौँ. रुपियाँ पैसालाई प्रेम गरेरले अन्तत आफ्नो विश्वासको जहाज डुबाउँछ. यो पक्का छ, यो ग्यारेन्टी हो, जुन चाहिँ यहुदा इस्करियोतको जीवनबाट हामीले स्पष्ट यहाँ देखिसकेका छौँ. जुन घटना यसुलाई मार्ने षड्यन्त्रबाट सुरु हुँदछ, पद एक, यसको दुई दिनपछि निस्तार र अखमेरी रोटीको चाड थियो. यो बुधबारमा भइरहेको घटना हो. बुधबार पछि लगभग दुई दिनपछि निस्तार चाडको र अखमेरी रोटीको एउटा चाडको समय थियो. निस्तार चाड, अखमेरी रोटीको चाड, यो पुरानो समयमा सम्बन्धित चाडहरू हुन्. पुरानो खरारका मानिसहरूले यसलाई राम्रोसँग बुझ्छन्, विशेष गरी यहुदी घरानाका मानिसहरूले इस्रायलहरूलाई स्पष्टसँग बुझ्छन्, किनकि उनीहरूको जीवनसँग जोडिएको चाड हो. जब परमेश्वरले इस्रायलहरूलाई मिश्र देशको दासत्वबाट उद्धार गरेर उहाँले कनान देशतर्फ लानु हुँदै थियो, त्यो लानुभन्दा अगाडिको रात परमेश्वरले मिश्र देशमा भएका जति पनि जेठा बच्चाहरू छन् सबै मार्ने, जेठा बच्चा मात्रै होइन पशु जे जे छन् सबै मार्ने उहाँले निधो गर्नुभयो. र त्यो रात उहाँले एउटा यस्तो व्यवस्था गर्नुभयो कि जुन रात म मिश्र देशबाट भएर जान्छु, उहाँको विषय परमेश्वरको दूत जसले सबै कुरा सखा पार्नुहुनेछ, त्यतिखेर जस जसले आफ्नो घरको चौकसमा, घरको चौकसमा जस जसले एउटा थुमाको पाछाको रगत पोत्छ, त्यो मानिसहरू चाहिँ बाँच्नेछ. अनि त्यो बेलुका मानिसहरूले चाहिँ के गरे, पाठापाठी के छन् आफ्नो औकात अनुसार उनीहरूले थुमा उनीहरूले मारे र घरमा रगत, आफ्नो घरको चौकसमा, ढोकाको चौकसमा रगत दले. यो निस्तार चाडको रूपमा यो हुन गयो. र उनीहरूले हरेक वर्ष एउटा थुमा मार्नु पर्दथ्यो, पाठापाठी मार्नु पर्दथ्यो र उनीहरूले त्यो खानु पर्दथ्यो. किन, के को लागि, परमेश्वरले गर्नुभएको उद्धारको सम्झनाको निम्ति एउटा धन्यवादी दिवसको रूपमा उनीहरूले यसरी मनाउने गर्दथ्यो. साथै अखमेरी रोटीको चाड पनि भन्छ, यो चाहिँ निस्तार चाडसँगै जोडिएको चाड हो. जब तिनीहरूले निस्तार चाडको निम्ति तयार गर्छन्, अखिमेरी रोटीको चाड चाहिँ एक हप्ताभरिको समय हुन्थ्यो. अखिमेरी भनेको खमिर नहालेको रोटी उनीहरूले चाहिँ खानुपर्ने हुन्थ्यो. खमिर जसलाई तपाईँले अहिलेको भाषामा मर्चा भनेर बुझ्नुहुन्छ वा सोडा भनेर बुझ्नुहुन्छ, जसले खानालाई फुलाउने काम गर्छ. अनि जुन खानामा सोडा हालेको छ, मर्चा हालेको छ, त्यो खाना धेरै दिन टिक्दैन, होइन, धेरै दिन रहँदैन. र यी मानिसहरूले चाहिँ कुनै पनि त्यस्तो खमिर नहालिकन बनाएको खाना एक हप्तासँगसम्म उनीहरूले राख्नु पर्दथ्यो. र यो चाड आउँदै थियो र यो चाड खालि यरुसलेममा मनाइन्थ्यो, हरेक वर्ष यरुसलेममा. र यरुसलेममा यति धेरै मानिसहरू, लाखौँको सङ्ख्यामा मानिसहरू भेला हुने गर्दथ्यो. र धेरै मानिसहरू यरुसलेममा आइसकेका छन् तर शास्त्री र पुजारीहरू चाहिँ यसुलाई मार्ने दाउमा छन्। उनीहरूले यसुलाई मार्न चाहन्छन् तर असल मौका उनीहरू खोजिरहेका छन्, असल मौका. तर दुई पद अनुसार तिनीहरूले यसो भनेका थिए कि चाडको बेला भएन, नत्र त मानिसहरूमा हुलदङ्गा मचिएला. यसुलाई मार्न त चाहन्थे तर अब चाड आइसकेको छ, यरुसलेममा सबै त्यहाँ भएको मानिलो होटल, त्यहाँ भएको घरहरू सबै भरिभर भइसकेको छ, सडकभरि मानिस भइसकेका छन्, धेरै मानिस, धेरै पशु पन्छी लिएर मानिसहरू चाडको निम्ति त्यहाँनिर भिड लागिसकेका छन्। यदि यसुलाई त्यहाँ माऱ्यो भने त्यहाँ हुलदङ्गा मचिन्छ, त्यहाँ बबाल हुन्छ. त्यही भएर के गरौँ, अब पासओभर पछि, यो निस्तार चाड पछि यसुलाई मारौँ भन्ने उनीहरू योजना छन्। सो पृथ्वीमा मानिसहरूको ख्रिस्टलाई मार्ने एउटा योजना छ, तर जब तपाईँ हामी ख्रिस्टको मृत्युलाई विचार गर्छौँ, मानिसहरूले बनाएको योजनाभन्दा अगाडि नै ख्रिस्ट मर्नुभयो, किनकि ख्रिस्टको मृत्यु को पछाडि मानिसहरूको षड्यन्त्र अवश्य पनि थियो, तर त्योभन्दा परमेश्वरको योजना त्यहाँनिर थियो। त्यही भएर परमेश्वर आफ्नो योजनामा निस्तारकै समयमा ख्रिस्टलाई निस्तारको थुम्बाको रूपमा मार्नुभयो। तर उनीहरू मौका खोजिरहेका थिए र उनीहरूको षड्यन्त्रमा काम लाग्ने मानिस चाहिँ को भन्छ? यहुदा इस्करियोत। दस पदलाई हेर्नु, तब बाह्र चेलाहरूमध्ये एकजना यहुदा इस्करियोत चाहिँ येशूलाई तिनीहरूका हातमा पक्राइदिनको निम्ति मुख्य पुजारीहरू काम गरे। मुख्य पुजारीहरू शास्त्रीहरूले येशूलाई मार्न खोजिरहेका थिए, मौका खोजिरहेका थिए, येशूलाई छलद्वारा पक्रिन खोजिरहेका थिए, र त्यो छलको काम गर्ने त्यो छली चाहिँ यहुदा इस्करियोत हुन पुग्दछ। किनकि यहुदा इस्करियोत चाहिँ बाह्रजना चेलाहरूमध्येकै एकजना चेला थिए, र यहुदा इस्करियोत चाहिँ येशूलाई तिनीहरूको हातमा पक्राइदिनको निम्ति चाहिँ पुजारीहरू कहाँ पुग्छन्। जब तिनीहरूले यो सुने तिनीहरू खुसी भए, त्यति मात्र होइन तिनीहरूले यहुदालाई पैसा दिने कबुल गरे। कति पैसा दिने? 30 सिक्का चाँदीको, चाँदीको 30 सिक्का दिने उनीहरूले कबुल गरे। अनि यहुदा पनि अब शास्त्री र फरिसीहरू चाहिँ येशूलाई पक्राउने एउटा अनुकूल मौकाको खोजीमा रहे। रुपियाँ पैसालाई प्रेम गरेर अन्तत आफ्नो विश्वासको जहाज डुबाउँछ। यहुदाको धर्मत्याग, उसको पतनको कारण के छ? यहुदाको पतनको कारण पछाडि के छ? रुपियाँ पैसाको मोह। यहुदाले रुपियाँ पैसाको मोह गरे। ओके, तिमीहरूले येशूलाई खोजिरहेको छौ, म उहाँलाई पक्राइदिन सक्छु, तर यसमा मलाई के छ? मलाई के मिल्छ? र रुपियाँ पैसाको लागि यहुदाले येशूलाई पक्राइदिए। बाइबलको अरू पुस्तकले भन्दछ, युहन्ना विशेष गरी 12 छ कि यहुदाले रुपियाँ पैसाको निम्ति येशूलाई पक्राइदिए, किनकि यहुदाले रुपियाँ पैसालाई प्रेम गर्थ्यो, उलोभी थियो। विशेष गरी येशूको सेवाकाईको समय अवधिमा यहुदा इस्करियोत चाहिँ एउटा कोषाध्यक्षको रूपमा काम गर्थ्यो। उसँग पैसाको थैलो हुन्थ्यो, जति पनि पैसाहरू हुन्थ्यो उसले बोक्ने गर्थ्यो। सायद त्यसबाट उसले कति पैसाहरू गुपचुपमा आफ्नो बनाउने गर्थ्यो, आफ्नो खल्तीमा हाल्ने गर्थ्यो। उसले पैसाले एकदमै प्रेम गर्थ्यो, र पैसाको खातिर उसले येशूलाई नै बेचिदिन पनि पछि हटेनन्। यहुदा को थिए? 12 चेलाहरूमध्येको एक चेला थिए, जसले येशू सँगसँगै समय बिताएको थिए, येशू सँगसँगै हिँडेको थिए, येशूले गर्नुभएको आश्चर्य कर्महरू देखेका थिए, येशूको महान महान कामहरूलाई उसले अनुभव गरेका थिए। जब येशूले 5,000 बेसी मानिसहरूलाई खुवाउनु भयो, 5 रोटी 2 माछाले यहुदा इस्करियोतले हेरिरहेको थियो। जब येशू पानीमाथि हिँड्नुभयो, यहुदा इस्करियोत त्यहाँ थियो। येशूको अख्तियारलाई उसले अनुभव गरेको थियो, येशूको अधिकारलाई उसले देखेको थियो, येशू सँगसँगै हिँडेको थियो, येशू को हुनुहुन्छ भन्ने कुराको भ्यू पाइसकेको थियो यहुदाले। तर के गर्यो यहुदाले? अन्तत पैसाको खातिर येशूलाई बेचिदिए। यहुदाको यो व्यवहार एकदमै मूर्ख व्यवहार, यहुदाले गरेको यो विनिमय एकदमै सस्तो विनिमय, भेरी चिप एक्सचेन्ज, भेरी फुलिस एक्सचेन्ज। एउटा भनाइ छैन हाम्रो देशमा, होइन, हाम्रो आमा साह्रै नै बाठी छिन्, चामलसित पिठो पो साटे छिन्। यहुदाले त्यही गरिरहेको छ कि पैसासँग ख्रिस्टलाई साटिदिएको छ, पैसाको लागि ख्रिस्टलाई साटिदिएको छ। ऊ मूर्ख, किनकि ख्रिस्ट पैसाभन्दा उहाँ बहुमूल्य हुनुहुन्छ। ख्रिस्ट त्यो त्यो यति मूल्यवान खजाना हुन्छ, त्यो गाड धन हुनुहुन्छ ख्रिस्त वास्तवमा, जसलाई चाहिँ पाउनु पनि मानिसले आफूसँग भएको सबै बेचेर आर्जन गर्छ। तर यहुदाले के गरिरहेको छ? 30 चाँदीको सिक्काको लागि प्रभुहरूका प्रभु, राजाहरूका राजालाई, सृष्टिकर्तालाई, मुक्तिदातालाई बेचिदिएको छ पैसाको खातिर। हामी के सिक्दैछौँ यहाँ? के हेर्दैछौँ कि यहुदा येशूको पछि येशूलाई पाउन भन्ने लागेको थिएनन्। यहुदा येशूको पछि त धन कमाउन लागेको थियो, जसरी धेरै मानिसहरू येशूको पछि येशूलाई नै पाउन नभएर येशूबाट म के पाउँछु, के आशिष दिनुहुन्छ उहाँले मलाई, त्यहाँ के छ मेरो लागि, र येशूको पछि म लागौँ। धेरै मानिसले यो आचरण लिएर येशूको पछि लाग्ने गर्दछ। यहुदा पनि येशूको पछि येशूबाट पाइने आशिषको निम्ति, उसको आँखा येशूमा होइन, तर येशूले के दिनु सक्छ उहाँको हातहरूमा थियो। तपाईँ र म येशूको पछि किन लागेको छौँ? धनको लागि, मानको लागि, ज्ञानको लागि, स्वास्थ्यको लागि के पाउँछौँ भनेर हामी येशूपछि लागेको छौँ? रोजगार पाइन्छ भनेर, कनेक्सन बढ्छ भनेर, स्वास्थ्यको निम्ति, सङ्घाईको निम्ति येसुको पछि लाग्नुको उद्देश्य के हो? यदि येसुलाई नै पाउनु होइन भने यहुदाले येसुको पछि लाग्यो, येसुसँग समय बिताए, तर यहुदाको हृदय परिवर्तन भने थिएन। उसको हृदयले पैसै चाहिरहेको थियो। प्रेमित्र, त्यसै नै यदि हाम्रो हृदय परिवर्तन छैन भने हाम्रो बाइबलको ज्ञान, हाम्रो डिग्री, हाम्रो वरदान, हाम्रो चर्चको सदस्यता, प्रार्थना, हाम्रो बप्तिस्मा सबै बेकार हो यदि तपाईँ र मेरो हृदय परिवर्तन छैन भने। केही पनि फाइदा हुँदैन यी सबै कुराहरूले। त्यही भएर तपाईँहरू म रुपियाँ पैसाको मुहबाट होस्याउनुपर्छ। हाम्रो हृदयले के चाहन्छ, हाम्रो हृदयले केलाई प्रेम गर्छ, हामीले सधैँ जाँच्नुपर्ने हुन्छ। यहुदाले रुपियाँ पैसालाई प्रेम गर्यो, कतै तपाईँ पनि रुपियाँ पैसालाई प्रेम गर्नुहुन्छ कि? यदि तपाईँ पनि रुपियाँ पैसालाई प्रेम गर्नुहुन्छ भने तपाईँ होसियार हुनुहोस् कि रुपियाँ पैसाको मोह चाहिँ यस्तो पाप हो, यो चाहिँ काठ खाने धमिरा जस्तो हुन्छ। काठ खाने धमिरा जसले काठलाई बाहिरबाट धाएर एकदमै उत्तम देख्छ, तर त्यो काठ सजिलै भाँचिन्छ, किनकि भित्र धमिराले त्यसलाई खोक्रो पारिदिइसकेको हुन्छ। त्यसरी नै पैसाको मोहले हाम्रो जीवन त्यसरी नै काम गरिसकेको हुन्छ भित्रभित्रै, र अन्तत यहुदा इस्करियोतको जस्तो हाम्रो हालत हुनसक्छ। हामीले पनि हाम्रो विश्वासको जहाज डुबाउन सक्छौँ। पैसाको खातिर आज संसारमा धेरैले विश्वासको जहाज डुबाइसकेका छन्, धेरैले ख्रिस्टलाई त्यागिसकेका छन्। यहुदा त एउटा पात्र मात्र हो, धेरैले पास्टरीय सेवा गर्ने मानिसहरूले पनि पैसाको खातिर आफ्नो विश्वासको जहाज डुबाइसकेको छ। यदि तपाईँमा पनि पैसाको मोह छ भने तपाईँले आफैलाई जाँच्नुहोस्, म पैसालाई प्रेम गर्छु कि म पैसालाई प्रेम गर्छु? जाँच्नुहोस्। यो जाँच्ने एउटा सजिलो साधारण तरिका भनेको चाहिँ यो, म पैसालाई प्रेम गर्छु कि गर्दैन कसरी थाहा पाउने? एउटा असल तरिका, सजिलो तरिका, साधारण जाँच, मसँग जे जति छन् के म ती सबैमा सन्तुष्ट छु? मसँग जे भए पनि यदि म सन्तुष्ट छैन भने म पैसालाई प्रेम गर्छु। याद गर्नुहोस्, उपदेशक 5:10 यही भन्दछ कि जसले रुपियाँ पैसाको माया गर्छ त्यसलाई रुपियाँ पैसाले कहिले पुग्दैन, जसले धन सम्पत्तिको माया गर्छ त्यो आफ्नो आमदानीसँग कहिले सन्तुष्ट हुँदैन। उपदेशक 5:10। यसको मतलब जब तपाईँको जीवनमा सन्तुष्ट हुनुहुन्न भने तपाईँले रुपियाँ पैसालाई प्रेम गर्नुहुन्छ, र तपाईँ रुपियाँ पैसालाई प्रेम गर्न थाल्नुभयो, सन्तुष्ट हुन्न भने तपाईँ परिणामस्वरूप के गर्न थाल्नुहुन्छ? तपाईँ धनी बन्नलाई तल्लीन हुनुहुन्छ। तपाईँले जे पनि गर्नुहुन्छ, कसरी धन कमाउने, कसरी धनी हुने भन्ने सोचले नै तपाईँको जीवनलाई नियन्त्रण गर्न थाल्छ। र फेसबुकमा तपाईँले यदि तपाईँले यो सेयर गर्नुभयो भने यति पैसा तपाईँको ब्याङ्कमा आउनेछ भनेर देख्नुभयो बित्तिकै तपाईँले के गर्नुहुन्छ? केही नसोचिकन तपाईँले त्यसलाई सेयर गरिदिनुहुन्छ, किनकि कति पैसा आइपाल्ने हो कि? कतिले तपाईँलाई इमेल पठायो भने वाट्सएपमा आउँछ कति म्यासेजहरू, तपाईँको निम्ति मसँग गुड न्युज छ कि फलाना तपाईँले तपाईँको नम्बरमा फलाना ठाउँमा लटरी परेको छ, तपाईँले यदि त्यो क्लेम गर्नुभयो भने तपाईँको ब्याङ्क एकाउन्टमा यति यति हजार आउनेछ। तपाईँको त्यतिखेर होस उठ्छ, तपाईँको दिमागले काम गर्नु छोड्छ, र तपाईँले कसरी हुन्छ पैसा भेला पारेर त्यो पैसा तपाईँले जम्मा गर्न चाहनुहुन्छ। धनी बन्नलाई तल्लीन हुनुहुन्छ तपाईँ यदि पैसालाई प्रेम गर्न थाल्नुभयो भने। तपाईँले पैसाले प्रेम गर्न थाल्नुभयो भने तपाईँलाई कहिले पुग्दैन, केहीले पनि तपाईँ सन्तुष्ट हुनुहुने छैन। त्यही भएर तपाईँ औकातभन्दा बाहिर जिउन थाल्नुहुन्छ। औकात पुग्दैन तर पनि तपाईँको औकातभन्दा बाहिर जिउन थाल्नुहुन्छ। तपाईँको लगाई, तपाईँको खुवाई, तपाईँको बसाई, रहनसहन तपाईँले आफ्नो स्ट्यान्डर्ड मेन्टेन गर्न थाल्नुहुन्छ। तर तपाईँको ऋण कति परिसकेको छ तपाईँले याद गर्नुहुन्न, किनकि तपाईँ मानिसहरूसँग प्रतिस्पर्धा गर्न थाल्नुहुन्छ, औकातभन्दा बाहिर जान थाल्नुहुन्छ। देखासेकी सुरु हुन्छ, विशेष गरी बर्थडेको कुराहरूमा, फलानाको बर्थडे यसरी मनायो, मेरो बर्थडे झन् यसरी मनाउने छु। अनि जब फेसबुक खोलिन्छ अनि प्रियङ्का चोपडाको 5,00,000 बढी मूल्यको केक देख्छौँ अनि हामीलाई के लाग्छ? वाउ, मैले पनि त्यसरी नै बर्थडे मनाउनु पाएँ भन्ने सोच आउन थाल्छ। हामी लालचमा बस्न थाल्छौँ, अरूको गाडी, अरूको घर, अरूको लत्ता कपडा सबै कुराको हामीलाई लालच हुन थाल्छ। यदि तपाईँले पैसालाई प्रेम गर्नुभयो भने तपाईँ सन्तुष्ट हुन्न, तपाईँ सन्तुष्ट हुनु भएन भने तपाईँ धनी बन्न तल्लीन हुनुहुन्छ, कहिले केहीले पुग्दैन, औकातभन्दा बाहिर जिउन थाल्नुहुन्छ, देखासेखि गर्नुहुन्छ, लालचमा फस्नुहुन्छ, अनि तपाईँले विश्वासको जहाज डुबाउनुहुन्छ, विश्वासको जहाज डुबाउँछ। त्यही भएर प्रिय मित्रहरू, तपाईँसँग जे छ त्यसमा सन्तुष्ट हुनुहोस्, परमेश्वरले जे दिनुभएको छ त्यसमा सन्तुष्ट हुनुहोस्, तपाईँको तलबमा सन्तुष्ट हुनुहोस्, तपाईँसँग भए कमाइमा सन्तुष्ट हुनुहोस्, प्रभुमा धन्यवादी हुनुहोस्। यहुदा इस्करियोत सन्तुष्ट रहन सकेन, उसले पैसालाई प्रेम गर्यो, अनि बाइबल स्पष्ट भनेको छ कुनै पनि मानिसले दुई मालिकको सेवा गर्न सक्दैन। तिमीहरूले पैसा र परमेश्वरको सेवा गर्न सक्दैन. ख्रिस्टलाई पछ्याउन सबैजना ख्रिस्टलाई नै पाउनलाई पछ्याइरहेको हुँदैन भन्ने कुरा यहाँबाट स्पष्ट भइसकेको छ. कतिजना ख्रिस्टले दिने आशिषको लोभका कारण पछि लागेको हुन्छन्. प्रिय मित्रहरू, तपाईँको पनि लक्ष्य ख्रिस्ट होइन भने तर ख्रिस्टले दिने आशिष मात्रै हो भने बिस्तारै बिस्तारै तपाईँले दातालाई गिभरलाई तुच्छ ठान्दै जानुहुनेछ र उहाँको गिफ्ट्सलाई दानलाई उच्च बनाउँदै जानुहुनेछ र अन्ततः विश्वासको जा. तर यदि तपाईँको अन्तिम लक्ष्य नै ख्रिस्ट हो भने तपाईँले ख्रिस्टलाई प्रेम गर्नुहुनेछ र आफैलाई ख्रिस्टको महिमाको निम्ति समर्पण गर्नुहुनेछ. आजको वचनको दोस्रो बुदा, ख्रिस्टलाई प्रेम गर्नेले आफूलाई ख्रिस्टको महिमाको निम्ति समर्पण गर्छ. 3-9 यो एउटा स्त्रीको उल्लेखनीय उदाहरणबाट हामी सिक्न सक्दछौँ. उहाँ बेथनियामा सिमोन कुष्ठ रोगीको घरमा खाना बस्नुहुँदा एउटी स्त्री विशुद्ध जटामसीको बहुमूल्य अत्तर सिंहमर्मरको सिसीमा लिएर आई र त्यो सिसी फुटाएर त्यो सुगन्धित जटामसीको अत्तर उहाँको शिरमा खन्याए. यो जटामसी यो एकदमै दुर्लभ वनस्पति हो जुन चाहिँ खालि इन्डियामा मात्र पाइन्छ अरे. एउटा खोज अनुसार खालि भारतमा मात्र पाइन्छ यति बहुमूल्य अत्तर. र यो अत्तर कति महँगो थियो भन्ने कुरा त यहीँबाट हामी देख्न सक्छौँ कि पछि त हेर्दै जानुभयो भने यसको मूल्य लगभग 300 चाँदीको सिक्काको थियो. अनि त्यो लिएर स्त्रीले कुनै सङ्कोच नमाने म अलिकति यसको श्रीमा खनाउँछु र बाँकी मेरो लागि राख्छु नभनिकन फुटाए उसले. त्यसको मतलब खलास, त्यो सकियो अब सबै कुरा. उसले केही पनि राख्न चाहिन, सबै कुरा यसुको शिरमा खन्याइदिन. यो थियो ठुलो बलिदान, यो थियो ठुलो समर्पणता. ए तपाईँ यसुलाई प्रेम गर्न सक्नुहुन्न भने तपाईँले यो स्त्रीले जस्तो गर्न सक्नुहुन्न. यो ठुलो बलिदान थियो, यो ठुलो त्याग थियो ख्रिस्टको निम्ति. तर मानिसहरूको निम्ति यो बलिदान थिएन, मानिसहरूको निम्ति यो त ठुलो नोक्सानी थियो. पचारले हेर्नुहोस् न, तर कोही कोहीले रिस गरेर आपसमा भन्न लागे यो सुगन्धित अत्तर किन यसरी नोक्सान गरेको, किनकि यो अत्तर 300 सिक्का भन्दा बढीमा बिक्री गरेर गरिबहरूलाई त्यो पैसा दिन सकिन्थ्यो. अनि तिनीहरूले त्यस स्त्रीलाई झपारे, गाली गरे. स्त्रीले ठुलो त्याग गरिन्, यीशु ख्रीष्टको लागि आफ्नो आफूसँग भएको त्यो बहुमूल्य जटामसीको अत्तर यीशुको लागि उसले खनाइदिए. तर मानिसहरूले के भन्छन्, त्यो बलिदान थिएन, यो त यो बेकारको कुरा हो, यो त नोक्सान हो, यो त मूर्खता हो, के गरेको यो, यसलाई के गर्न सकिन्थ्यो, यो बेचेर हामीले त गरिबलाई खुवाउन सकिन्थ्यो. कति धेरै गरिबहरू मानिसहरू छन्, उनीहरूलाई हामीले राहत पुर्याउन सक्थ्यौँ. 300 सिक्काभन्दा बढीमा बिक्री गर्न सक्थ्यौँ हामीले. इट्स अ वेस्ट, यो खत्तम, यो खेर गयो. यो को यो रिस गर्ने मानिस को वास्तवमा, यो अरूहरूलाई उस्काएर स्त्रीलाई झपार्न लगाउने मानिस को थियो वास्तवमा. युना 12 हेर्नुहोस् न, 4 तर उहाँका चेलाहरूमध्ये एकजना अर्थात् उहाँलाई पक्राउन खोज्ने यहुदा इस्करियतले भन्यो, यो अत्तर 300 बेचेर त्यो रकम गरिबहरूलाई दिए हुँदैन थियो. तर त्यसले गरिबहरूको ख्याल राखेर यो भनेको थिएन, किनकि यहुदा इस्करियत चोर थियो र पैसाको थैलो त्यसैले राख्थ्यो अनि त्यहाँबाट चोर्ने गर्थ्यो. गरिबहरूलाई माया गरेको, गरिबहरूलाई प्रेम गरेको कारणले गर्दाखेरि यहुदा इस्करियत बोलिरहेको छैन, तर उसले पैसाको लोभ गरेको कारणले गर्दाखेरि उसले उसलाई रिस उठेको छ. उसको दिमागमा त्यो बलिदानले कुनै पनि अर्थ राख्न सकेको छैन. ही डजन्ट अन्डरस्ट्यान्ड इट, ही डजन्ट गेट इट. उसले बुझ्न सक्दैन, यसुको निम्ति गरेको त्यो त्याग उसको निम्ति मूर्खता भइरहेको छ, त्यो नोक्सान भइरहेको छ, त्यो त्यो बेकारको भइरहेको छ. यी मानिसहरूले यो स्त्रीलाई निरुत्साहित बनाइदिए. आजको समाज पनि फरक छैन प्रिय मित्रहरू, आजको समाज पनि फरक छैन. जब तपाईँ टन्न धन कमाउनुहुन्छ, जब तपाईँ आनन्दको जीवन जिउनुहुन्छ, जब तपाईँ संसारको मानिसहरू मध्येको एउटा चिनिनुहुन्छ, गनिनुहुन्छ, मानिस एउटा धनाढ्यहरूकै पङ्क्तिमा तपाईँ गनिनुहुन्छ, तपाईँको जीवनलाई कोही पनि मानिसले बेकारको भन्दैन. जब तपाईँ कम्फोर्टेबल लाइफ जिउनुहुन्छ, आरामदायिताको जीवन जिउनुहुन्छ, सुख चैनको जीवन जिउनुहुन्छ, पृथ्वी नै स्वर्ग भनेर तपाईँ जिउनुहुन्छ, मान्छेलाई त्यतिखेर कति पनि रिस हुँदैन, मान्छेलाई कति पनि त्यतिखेर यो टाउको दुखाइ हुँदैन कि यो मानिस कस्तो मूर्ख, यो मानिसले के गरेको थियो संसारमा सम्पत्ति थुपाएर, यो मानिसले के गरेको यो संसारलाई नै स्वर्ग जस्तो बनाएर, यो मानिस संसारको लागि जिइरहेको छ कसैले पनि भन्दैन, भन्छ कसैले पनि भन्दैन। तर जब तपाईँ ख्रिसको लागि जिउन थाल्नुहुन्छ, जब तपाईँ ख्रिसको लागि त्याग गर्न थाल्नुहुन्छ, जब तपाईँ ख्रिसको निम्ति पास्टर सेवकै पस्नुहुन्छ अथवा म फलाना ठाउँमा जान्छु, म सुसमाचार सुनाउन जान्छु, म मिसनरी भएर जान्छु, त्यहाँ केही छैन मेरो निम्ति, त्यहाँ कम्फर्टेबल जीवन छैन, त्यहाँ आरामदायकको जीवन छैन, त्यहाँ सुख शान्ति त्यहाँ केही पनि छैन, तर म जान्छु किनकि म ख्रिसलाई प्रेम गर्छु र म उहाँको नाउँ उच्च पार्नको निम्ति म त्यहाँ जान्छु, चाहे म मर्न पऱ्यो भने म मर्न तयार छु तर म त्यहाँ जान्छु भन्नुभयो भने तपाईँले, अनि त्यतिखेर मान्छेलाई आपत्ति हुन्छ, हे भाइ तपाईँसँग त यति राम्रो ज्ञान छ, तपाईँ त डक्टर बन्ने खालको मानिस हो, कहाँ तपाईँ यीशु ख्रिस्टको निम्ति आफ्नो जीवनलाई बर्बाद गर्ने कुरा गर्नुहुन्छ, अलिक पाको हुनुहोस् न, बुढो हुनुहोस् न, अनि सोच्ने हो धर्म गर्नको बारेमा त, अहिले मोज गर्ने हो, सकिन्छ कमाउने हो, होइन त्यस्तो मूर्ख नोक्सानी कुरा तपाईँ किन गर्नुहुन्छ, चर्च कहाँ जाने हो, चर्च यो त उमेर त मोज गर्ने उमेर हो, खेलेर बस्ने हो, पिकनिक गर्न जाने हो, रमाइलो गर्ने हो, कहाँ बाइबल पढ्ने हो, होइन कहाँ सुसमाचार सुनाउने हो, कहाँ यीशु ख्रिस्टको लागि जिउने हो, त्यो त चर्चमा भएका पास्टर सगुवाले गर्छन्। यस्ता खालको मानिसहरू पर्याप्त हामी पाउन सक्छौँ जसले तपाईँलाई निरुत्साहित गर्छन्। तर प्रिय मित्रहरू, तपाईँले ख्रिस्टको निम्ति गर्नुभएको कुनै पनि त्याग महत्त्वहीनको छैन, कुनै पनि त्याग महत्त्वहीनको छैन। योभन्दा अगाडि हामीले वचनमा हेर्दै थियौँ, एकजना विधवा स्त्री जसले खालि एउटा सिक्का मात्र ख्रिस्टलाई चढाए, तर त्यो पनि यसको निम्ति एकदमै मूल्यवान थियो, ठुलो थियो, किनकि उसले आफ्नो अभावबाट दरिद्रताबाट चढाइन्। यहाँबाट अर्को स्त्री देख्दछौँ फेरि, जसले एउटा सिक्का होइन 300 चाँदीको सिक्काको मूल्य बराबरको अत्रले यसको शिरमा खन्याई, यो धेरै थियो, यो ठुलो त्याग थियो, लगभग 1 वर्षको कमाई थियो यो, तर यो फेरि बेकारको छैन। यसको सेवाको निम्ति जब हामीले गरेको सानो काम पनि त्यो मूल्यहीन हुँदैन र जति ठुलै काम गरे पनि त्यो खेर जाँदैन। सो मानिसहरू पर्याप्त बस्छ जसले तपाईँ र मलाई निरुत्साहित गर्छ, जब हामी तपाईँ र म ख्रिस्टमा धर्मी जीवन जिउन खोज्छौँ, कति नै आत्मिकी भइटोपले घेर नै यो भन्न थाल्छ मानिसहरूले, बाइबल पढौँ, प्रार्थना गरौँ, चर्च जाउँ भन्ने कुराहरू गर्यो भने, अरूलाई उत्साह दिने कुराहरू गर्यो भने, अरूले गरेको पाप हामीले देख्यौँ भने, हाम्रो विशेष गरी चर्चकै सदस्यहरूलाई एकले अर्कालाई सम्झाउन थाल्यो भने आफू चाहिँ कति नै धर्मी भने, यस्तो खालको हामीले सुन्ने गर्दछौँ, होइन हाम्रै चर्चभित्र भने त बाहिरको मानिसहरूले त के बाँकी राख्थ्यो होला हामीलाई, मूर्खता सम्झन्छ। संसारलाई नसुन्नु, संसार जसले ख्रिस्टलाई घृणा गर्छ, जसले ख्रिस्टलाई क्रुसमा टाँग्नलाई षड्यन्त्र रच्छ, तिनीहरूको प्रशंसाको भोगी नहुनुहोस्। संसारले तपाईँलाई वाह तपाईँ कति बुद्धिमानी भनेर प्रशंसा गर्छ, तपाईँ उचाल्छ भने त्यसको पछि तपाईँ नलाग्नुहोस्, किनकि ती मानिसहरू बुद्धिमानी होइनन् जसले ख्रिस्टलाई क्रुसमा टाँग्छन्, त्यसलाई बुद्धिमानी गनिँदैन, उनीहरू नसुन्नुहोस् तर ख्रिस्टलाई सुन्नुहोस्। जोन बानियनले जस्तै, जोन बानियन एकजना पिलग्रिम्स प्रोग्रेसका लेखक हुनुहुन्छ, 1600 बेलायती पास्टर, जब उहाँ ख्रिस्टको खातिर आफ्नो जीवन उहाँले सुम्पिनु भएको थियो त्यो कथामा, अनि श्रीमती र परिवारले भने तपाईँ फर्किनुहोस् तपाईँ फर्किनुहोस्, उहाँले आफ्नो दुइटै खानमा औँलाहरू खाँदै र उहाँले कराउँदै अगाडि बढे कि जीवन जीवन अनन्त जीवन 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 अनन्त जीवन, फर्किएन, कान थुन्नुहोस् यदि तपाईँलाई संसारले निरुत्साहित पार्छ भने, कान थुन्नुहोस् र अगाडि कराउँदै अगाडि बढ्नुहोस्, जीवन जीवन अनन्त जीवन, ख्रिस्टको निम्ति जीवन जीवन बेकारको जीवन होइन, एउटै जीवन हो, त्यो चाँडै बितिजान्छ, तर ख्रिस्टको निम्ति जे गरिन्छ त्यो अनन्तसम्म रहन्छ। ओन्ली वान लाइफ द्याट विल सुन पास्ट बट वाट्स डन फर क्राइस्ट विल लास्ट। ख्रिस्टलाई सुन्नुहोस्, ख्रिस्टले के भन्नुहुन्छ, मानिसले यो बेकार थियो भने, यो नोक्सानै थियो, काम छैन, स्त्रीले के गरेको, मूर्ख स्त्री हुने नि, झपारे पनि हुने नि, अप्काए, तर यसले के भन्नुहुन्छ, छपथमा हेर्नुहोस् त, तर यसले भन्नुभयो लिभर एलोन, छोडिदेऊ, किन तिमीहरू यिनलाई सताउँछौ, वाट्स द म्याटर, के भइरहेको छ, तिमीलाई किन आपत्ति, तिमीलाई किन टाउको दुखाइ, उसलाई गाली गर्नुपर्ने, उसलाई हपार्नु पर्ने, झपार्नु पर्ने, उसलाई निरुत्सन बनाउने कारण के छ, उसले त्यस्तो के पाप गरिन्, उसले त्यस्तो के अपराध गरिन्, यिनले ब्रह्मपति असल काम गरेकी छिन्। मानिसले के भन्छ, यो बेकार हो, यसुको सेवाकामा लाग्ने कुरा, यसुको लागि जीवन सुम्पिने कुरा, यसुको लागि जिउने कुरा बेकार हो, आफूलाई जिउने, आफ्नोलाई कमाउने हो, आफ्नो नाम बढाउने हो। तर यसुले के भन्नुहुँदैछ, स्त्रीले गरेको कुरा नोक्सानी होइन, यो बेकार होइन, यो त असल काम हो, इट्स गुड वर्क, यो असल काम हो। ख्रिस्टको निम्ति तपाईँ जे गर्नुहुन्छ त्यो असल हुन्छ, यदि तपाईँले ख्रिस्टलाई प्रेम गरेर गर्नुभयो भने। स्त्रीले गरेको काम किन असल थियो, सात पदले मात्र छ, किनभने गरिबहरू त तिमीहरूसँग सधैँ हुन्छन् र इच्छा लागेको कुनै पनि समय तिमीहरू तिनीहरूको भलाइ गर्न सक्छौ, तर म त सधैँ तिमीहरूको साथमा हुँदिन। यो असल काम थियो किनकि स्त्रीले प्राथमिक रूपमा ख्रिस्टलाई प्रेम गरिन्। यसुले यो भनिराख्नु भएको छैन कि गरिबहरूलाई प्रेम गर्नु पर्दैन, उनीहरूलाई मतलब गर्नु पर्दैन, शोषण गरे हुन्छ, उनीहरूलाई छोडिदियो हुन्छ, उनीहरू कहाँ छ, आँखा बन्द गरेर आफ्नो ठिक भयो हुन्छ, त्यो भनिराख्नु भएको छैन। परमेश्वरको वचनको अरू खण्डहरूले भन्दछ कि हामीले अस्ति नै वचन पनि सुन्दै थियौँ कि हामी मानव जातिको कर्तव्य भनेकै परमेश्वरलाई प्रेम गर्ने अनि छिमेकीलाई प्रेम गर्ने कुरा। अनि पुरानो करारमा जब हामी फर्केर हेर्छौँ छिमेकीलाई प्रेम गर्ने, त्यहाँ प्रशस्त छिमेकीलाई प्रेम गर्नेहरूबारे प्रशस्त त्यहाँ आज्ञाहरू हामी पाउँदछौँ। छिमेकीलाई प्रेम गर्नुपर्छ, तर छिमेकीलाई गर्ने हाम्रो प्रेम भन्दा पहिले परमेश्वरप्रति हाम्रो प्रेम आउनुपर्छ। परमेश्वरलाई गर्ने प्रेम प्राथमिक स्थानमा हुनुपर्छ। त्यो स्त्रीले यहाँ बुझेकी छिन्, त्यो 300 एउटा चाँदीको सिक्कामा त्यसलाई त्यो मूल्यमा बेचेर गरिबहरूलाई बाँड्न सकिन्थ्यो, खुवाउन सकिन्थ्यो, राम्रै कुरा हो, राम्रै सुझाव, राम्रो सल्लाह, तर परमेश्वरलाई पहिलो स्थानमा राखेर मात्र। र स्त्रीले गरेको काम असल थियो किनकि उनले प्राथमिक रूपमा ख्रिस्टलाई प्रेम गरिन्। स्त्रीले त्यस्तो के गरिन्, आठ पदमा हेर्नुहोस् न, त्यस्तो के गरिन्, उसले गरेको त्यो कार्यको अर्थ के हो, यस स्त्रीले जे गर्न सक्थे त्यही गरेकी छ, उसले आफ्नो तर्फबाट भरमग्दै प्रयास गरेकी थिइन्, आफ्नो बेस्ट दिएका छन्, यिनले मेरो शरीरको दफनको निम्ति अघिबाटै सुगन्धित अत्तर घसेर तयार पारेकी छिन्। स्त्रीले के गरिरहेकी छिन्, स्त्रीले ख्रिस्टको कष्ट र मृत्युको निम्ति यस ख्रिस्टलाई तयार पारिरहेकी छिन्। हामी मर्को 14 अध्यायमा छौँ, षड्यन्त्रहरू बनिरहेका छन्, अब उहाँ क्रुसमा टागिनु हुनेवाला छ, तर यसुको मृत्युको निम्ति यी मानिसहरूले कसरी तयार गरिरहेका छन्, यसुलाई मार्ने षड्यन्त्र गरिरहेका छन्, चेलाले कसरी तयार गरिरहेका छन् उनीहरूले बुझ्दैनन्। दुई दिन मात्र बाँकी छ, दुई दिनपछि यसु क्रिस्ट मर्नेवाला हुनुहुन्छ, चेलाहरूको दिमागमा आज पनि पसाएको छैन, आज पनि उनीहरूले बुझ्न सकेको छैन कि हामीले पछाइरहेको मसीह, हामीले पछाइरहेको ख्रिस्ट, अब हामीले पछाइरहेको गुरु चाहिँ अब दुई दिनपछि रोमियोहरूको हातद्वारा उहाँ क्रिस्टमा टाँगिनुहुनेवाला छ। बुझेका छैनन्, तर यो स्त्रीले बुझेका छन् कि यसु क्रुसमा मर्नलाई आउनुभएको छ। त्यही भएर यसुको मृत्युको निम्ति, उस उहाँको दफनको निम्ति, शरीरको बेरियलको निम्ति, गाड्नको निम्ति यसुलाई त्यो अत्तर घसेर तयार पारेकी छिन्। स्त्रीले जे गरिन् त्यो काम असल थियो किनकि उनले यसुलाई प्रेम गर्थिन् र यसुको मृत्युलाई पनि उसले बुझेकी थिइन्। त्यति मात्र होइन, नौ पदमा हेर्नु, साँच्चै म तिमीलाई भन्दछु, सारा संसारमा जहाँ जहाँ यो सुसमाचार प्रचार गरिन्छ यस स्त्रीले जे गरेको छ यिनको सम्झनाको लागि यो कार्य वर्णन गरिन्थ्यो। यो त सुसमाचार थियो, स्त्रीले सुसमाचार बुझेको थियो। सुसमाचार के थियो, सुसमाचार यही थियो र यही हो कि ख्रिस्टको मृत्यु र पुनरुत्थान, जुन चाहिँ स्त्रीले बुझेकी थिइन्। सुसमाचार बुझ्नलाई ख्रिस्टको मृत्यु बुझ्नुपर्ने हुन्छ, यदि सुसमाचार र मृत्युलाई छुट्याइयो भने सुसमाचारको पूर्ण रूप हामीले पाउँदैनौँ। गस्पो एन्ड द सफरिङ अफ क्राइस्ट, द पैसन अफ क्राइस्ट गोज टुगेदर। सुसमाचार ख्रिस्टको दुःख सधैँ जाने कुरो, जुन चाहिँ स्त्रीले बुझेका थिइन्। सुसमाचारलाई बुझ्न ख्रिस्टको मृत्युलाई बुझ्न जरुरी छ, ख्रिस्टको मृत्युलाई बुझ्न इतिहासलाई फर्केर हेर्न जरुरी छ। प्रस्थान 12 अध्याय, निस्तार अखमेरी रोटीको साड, इतिहासमा जब हामी फर्केर हेर्छौँ, इतिहासमा अघि हामीले थोरै संक्षिप्त रूपमा सुनिसकेका छौँ कि इतिहासमा के भएको थियो। परमेश्वरले इस्रायलीहरूलाई, मिश्र देशको दासत्वमा रहेको इस्रायलीहरूलाई उहाँले उद्धार गर्नुभएको थियो। के को आधारमा उद्धार गर्नुभयो, जसले आफ्नो घरको चौकोसमा थुमाको रगत, पाठीको रगत उनीहरूले पोते, त्यो रगतलाई जब परमेश्वरको दूत त्यो सहर भएर जानुभयो, जब जुन जुन घरमा त्यो पोतिएको रगत देख्नुभयो त्यो घरका मानिसहरू बाँचे, जस्तो जुन जुन घरमा त्यो पोतिएको रगत थिएन त्यो घरका मानिसहरू सबै मरे। त्यो इतिहासमा इतिहासको कालखण्डमा भएको एउटा घटनाले ख्रिस्टको मृत्युको निम्ति तयार गरिरहेको थियो, ख्रिस्टको मृत्युलाई पूर्व सङ्केत गरिरहेको थियो। यस एक दिन ख्रिस्टको मृत्यु बुझ्नुको निम्ति परमेश्वरले इतिहासमा पहिले नै एउटा थुमाको मृत्युबाट उहाँले पाठ सिकाइराख्नु भएको थियो। पाप क्षमाको निम्ति रगत बग्न आवश्यक छ, एउटा जिउँदो प्राणीको रगत बग्न आवश्यक छ भन्ने कुराको पाठ परमेश्वरले पुरानो समयबाट नै सिकाइराख्नु भएको थियो। र त्यतिखेरको समयको थुमाको रगतले 2000 वर्ष अगाडिको येशु ख्रिस्टको रगतलाई पूर्व सङ्केत गरिरहेको थियो। जसरी थुमालाई हेर्ने मानिसहरू, जसरी थुमा मारियो अनि त्यसको रगत घरमा पोतियो र त्यसलाई हेर्ने मानिसहरू बाँचे, त्यसरी नै ख्रिस्ट हाम्रो खातिर संसारमा आउनुभयो, हाम्रो खातिर उहाँ क्रुसमा मर्नुभयो, र ज जसले ख्रिस्टमा विश्वास गरेका छन्, ज जसको ख्रिस्टको रगतले पाप क्षमा भएको छ, उनीहरू पनि अब बाँच्न सक्छन्। यो सुसमाचार, यो सुसमाचार यो स्त्रीले बुझेका थिइन् र येशु ख्रिस्टलाई उसले येशु ख्रिस्टको मृत्युको निम्ति दफनको निम्ति तयार गरिरहेको थिइन्। सो परमेश्वरको योजना उद्देको छ, यी घटनाहरूको बिचमा पनि उहाँले अचम्मको काम गरिरहनु भएको छ कि मानिसहरूको षड्यन्त्रको बिचमा परमेश्वरको आफ्नै योजना छ। त्यो योजना के हो कि आफ्नै पुत्रलाई क्रुसमा सिध्याउने योजना, क्रुसमा चकनाचुर नष्ट पार्ने योजना। त्यो योजना कसरी पुरा गर्नुभयो? यी मानिसहरूको षड्यन्त्रद्वारा, रोमीहरूको हातद्वारा। येशु ख्रिस्ट वास्तवमै 2000 वर्ष अगाडि संसारमा उहाँ आउनुभयो, वास्तवमै उहाँ एउटा थुमा झैँ परमेश्वरको त्यो निर्दोष थुमा भए हाम्रो खातिर उहाँ क्रुसमा मर्नुभयो, हाम्रो खातिर उहाँ क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, र हाम्रो धार्मिकताको निम्ति उहाँ फेरि तेस्रो दिनमा जीवित भई उठ्नुभयो। ख्रिस्टलाई प्रेम गर्नेले ख्रिस्टको निम्ति उहाँको महिमाको निम्ति आफ्नो जीवन सुम्पदछ। यो स्त्रीले त्यही गरिन्, स्त्रीले जे गरिन् त्योभन्दा ठुलो त येशूले गर्नुभयो। स्त्रीले येशु ख्रिस्टको निम्ति 300 चाँदीको सिक्का मूल्य बराबरको त्यो बहुमूल्य जटामसीको अत्तर उहाँको शिरमा खन्याइदिन्, तर येशूले त आफ्नै जीवन, आफ्नै शरीर क्रुसमा उहाँले टाँगिदिनुभयो, क्रुसमा मर्नुभयो। त्यही भएर प्रिय मित्रहरू, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने तपाईँले पनि यो जान्नुपर्छ कि परमेश्वरले तपाईँलाई पनि प्रेम गर्नको निम्ति बनाएको, परमेश्वरलाई प्रेम गर्नको निम्ति उहाँले तपाईँलाई बनाउनु भएको छ। तर बाइबलले भन्दछ कि हामीले परमेश्वरलाई भन्दा बढी पैसालाई प्रेम गरेका छौँ, परमेश्वरलाई भन्दा बढी हामीले अरू ईश्वरलाई प्रेम गरेका छौँ, सम्बन्धलाई प्रेम गरेको छौँ, आफैलाई प्रेम गरेको छौँ। परमेश्वरलाई भन्दा बढी हामीले परमेश्वरका प्रकृतिलाई, सृष्टिलाई हामीले प्रेम गरेको छौँ। त्यही भएर त परमेश्वरको क्रोध पनि हामी थियौँ र 2000 वर्ष अगाडि, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने तपाईँ परमेश्वरको क्रोध पनि आज पनि हुनुहुन्छ। तर येशु ख्रिस्ट यही सङ्कष्टबाट, यही क्रोधबाट बचाउनको निम्ति आजभन्दा 2000 वर्ष अगाडि यस संसारमा आउनुभयो। परमेश्वरलाई येशु ख्रिस्टमा विश्वास नगरी अब प्रेम गर्न असम्भव छ। यदि तपाईँ ख्रिस्टको निम्ति जिउन चाहनुहुन्छ, ख्रिस्टलाई तपाईँ पनि आफ्नो जीवन सुम्पन चाहनुहुन्छ भने तपाईँले सर्वप्रथम त ख्रिस्टमा विश्वास गर्नुपर्ने हुन्छ। ख्रिस्टलाई तपाईँले आफ्नो मुक्ति दाता र प्रभु भनी स्वीकार गर्नुपर्ने हुन्छ। यदि तपाईँ ख्रिस्टियनहरू हो भने, प्रिय ख्रिस्टियनहरू, तपाईँ र मैले आफैलाई जाँच्नुपर्छ, सोध्नुपर्छ कि म केलाई बढी प्रेम गर्छु, कि म बढी पैसालाई प्रेम गर्छु, कि म ख्रिस्टलाई प्रेम गर्छु। तपाईँले कुन कुरालाई बढी महत्त्व दिनुहुन्छ? जब तपाईँको परिवारले, तपाईँको आफन्तले, छोराछोरीले, श्रीमानले, श्रीमतीले, साथीभाइले तपाईँलाई हेर्छ, तपाईँ के को लागि जिइरहेको भनी उनीहरूले देख्छन्, के को लागि जिइरहेको देख्छन्, तपाईँको लागि सबभन्दा ठुलो कुरो के हो भने मान्छेले सोध्छन्, पैसा, धन, इज्जत, डिग्री, सफलता, नाम, के को लागि तपाईँ जिइराख्नु भएको छ, मानिसहरू के सोच्छन्। प्रिय मित्रहरू, तपाईँ यो संसारको लागि नजिउनुहोस्, नजिउनुहोस्। यदि तपाईँ संसारको लागि जिउनु हुँदैछ भने आफ्नै नाउँलाई एक दिन कायम राख्ने, मानिसहरूलाई गरेर देखाउने, धनाढ्यहरूमा गनिने, सबैको हाय हाय प्रशंसाको पात्र बन्ने तपाईँको लक्ष्य छ भने आजै त्यागिदिनुहोस्। त्यसले कति पनि फाइदा दिँदैन, त्यसले तपाईँको विश्वासको जहाज मात्र डुबाउँछ। आजबाट ख्रिस्टको निम्ति जिउन सुरु गर्नुहोस् र ख्रिस्टको निम्ति जिउनलाई चार्ल्स थोमस स्टडले जस्तो गरिरहनु पर्दैन, ख्रिस्टको निम्ति जिउनलाई यो स्त्रीले जस्तो ठुलो कार्य गरिरहनु पर्दैन। तपाईँ जहाँ हुनुहुन्छ, तपाईँ जुन क्षेत्रमा हुनुहुन्छ, परमेश्वर तपाईँलाई जहाँ राख्नुभएको छ त्यहाँ तपाईँ विश्वासयोग्य हुनुहुन्छ, योग्य हुनुहोस्। सबैजना झोला बोकेर मिसनरी भएर सबै त्यागेर हिँड्नुपर्छ भन्ने छैन, तर परमेश्वरले तपाईँलाई जहाँ राख्नुभएको छ तपाईँको बोलावट अनुसार तपाईँ जीवन जिउनुहोस्। तपाईँलाई परमेश्वरले कुन वरदानहरू दिनुभएको छ त्यो वरदानहरू प्रयोग गर्नुहोस्। सेवाको वरदान हो भने सेवा गर्नुहोस्, उत्साह दिने वरदान हो भने उत्साह दिनुहोस्, अतिथि सत्कारको तपाईँसँग वरदान छ भने अतिथि सत्कार कायम राख्नुहोस्, सुसमाचार सुनाउने मानिसहरूलाई वरदान दिनुभएको छ सुसमाचार सुनाउनुहोस्, सञ्चालन गर्ने वरदान छ भने सञ्चालन गर्नुहोस् चर्चमा, सङ्गीतको वरदान छ भने त्यो वरदान प्रयोग गरेर सेवामा तपाईँले परमेश्वरको चर्चको शरीरको सेवा गर्नुहोस्। कुन वरदान दिनुभएको छ परमेश्वर, तर खेर नपार्नुहोस् तपाईँको जीवन, तपाईँ र मेरो यो जीवन हाम्रो आफ्नै खातिर हाम्रै लागि जिउ भनेर येशू ख्रीष्ट संसारमा आएर मर्नुभएको होइन, हामी जिउन सकिरहेको थिएनौँ एउटा बेस्ट जीवन, बेस्ट जीवन, बेस्ट जीवनमा अहिले हामी जिउन सकिरहेको थिएनौँ, तर त्यो येशू ख्रीष्ट आएर क्रुसमा मरिसक्नुभयो, अब सम्भव छ, क्रुसको शक्तिमा म जे पनि गर्न सक्छु, म राम्रो जीवन जिउन सक्छु, म धनी बन्न सक्छु, म स्वस्थ बन्न सक्छु, म सफल व्यक्ति बन्न सक्छु, म आफ्नो लागि जिउन सक्छु, त्यो उद्देश्यको निम्ति ख्रिस्ट आउनुभएको होइन, उहाँ यसकारण आएर हाम्रो निम्ति क्रुसमा मर्नुभयो कि ताकि हामी अब उहाँको लागि जिउन सकौँ भनेर। तपाईँ प्रिय मित्र, तपाईँ जहाँ हुनुहुन्छ त्यसमा विश्वास गर्नुहोस्, तपाईँले जे गर्नुहुन्छ परमेश्वरको खातिर ख्रिस्टको महिमाको खातिर त्यसमा तपाईँ विश्वास योग्य बन्नुहोस्। ख्रिस्टको निम्ति तपाईँ जे गर्नुहुन्छ कति पनि यो नोक्सानीको कुरा होइन, यहाँ हानेको कुरा होइन, ख्रिस्टको निम्ति जिउनुहोस्। तपाईँको सेवाकाको बोलावट हो भने त्यसमा लागि पर्नुहोस्, लोकसेवाको निम्ति तपाईँ योग्यको हुनुहुन्छ भने जानुहोस् तर विश्वासयोग्य भएर काम गर्नुहोस्। लोकसेवा भिड्नुहुन्छ भने भिड्नुहोस् तर पैसा कमाउनको निम्ति होइन, लोकसेवामा वास्तवमा पैसा पनि हुँदैन। तपाईँ जे पनि गर्नुहुन्छ किन गर्नुहुन्छ त्यसलाई सोच्नुहोस्, आफूलाई सोच्नुहोस्, सोध्नुहोस् म जे पनि गर्दैछु कि मैले पैसालाई प्रेम गरेको कारणले गरिरहेको छु कि मैले ख्रिस्टको नाउँको खातिर गरिरहेको छु। यहुदाले पैसालाई प्रेम गरे, स्त्रीले ख्रिस्टलाई प्रेम गरिन् र उहाँको सेवामा आफैलाई समर्पण गरिन्। र आजसम्म यो स्त्री सुसमाचारको खातिर स्मृति बनिन्, सिज अ मेमोरी, त्यही भएर अहिले हामी सुनिरहेको छौँ उसको बारेमा। र ख्रिस्टले त्यही भन्नुभएको थियो, जहाँ जहाँ यो सुसमाचार प्रचार गरिन्छ यस स्त्रीले जे गरेको छ यिनको सम्झनाको लागि यो कार्यको वर्णन गरिन्छ। भर्खरै सुनिसक्यो हामीले, जहाँ जहाँ सुसमाचार पुग्छ त्यहाँ त्यहाँ यो स्त्रीको घटना पनि यो कार्य पनि वर्णन गरिन्छ, हामीले सुनिसक्यौँ। अन्तमा फेरि म यही भन्न चाहन्छु, जुन चार्ल्स थोमस स्टडले भन्नुभएको थियो, एकजना मिसनरी जसले आफ्नो 15 वर्षको जीवन चाइनामा बिताउनु भयो, 6 वर्षको जीवन भारतमा बिताउनु भयो र बाँकी जीवन अफ्रिकामा सुसमाचार खातिर उहाँले बिताउनु भयो, क्रिकेटर हुनुहुन्थ्यो उहाँ, धनाढ्य बाउको सम्पत्ति छोडेर उहाँले ख्रिस्टको खातिर आफ्नो जीवन बिताउनु भयो। उहाँले भन्नुहुन्छ एउटै जीवन चाँडै बिति जानेछ, ख्रिस्टको निम्ति जे गरिन्छ त्यो सदा रहनेछ। आउनुहोस् हामी प्रार्थना गर्छौँ।